الحمد لله وحده لا شريك له والصلاة والسلام على من لا نبي بعده أما بعد بسم الله الرحمن الرحيم اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد عن أبي هريرة رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم إن الله لا ينظر إلى صوركم وأموالكم ولكن ينظر إلى قلوبكم وأعمالكم أو كما قال عليه الصلاة والسلام. یہ ایک حدیث ہے حضرت ابو ہریرہ رضی اللہ عنہ سے، اس میں یہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا ان اللہ لا ينظر الى صورکم واموالکم، اللہ سبحانہ و تعالی جو ہے یہ ہی ڈزنٹ لک ایٹ یور فیسز نور یور اموال، مال جو مٹیریل انٹرنسک اموال ہوں تمہارے پاس، دولت جائیداد یا تمہاری جو شکل و صورت ہو، اس کو تو اللہ سبحانہ و تعالی نہیں دیکھتا، بلکہ ولاکن ینظر الی قلوبکم واعمالکم، اللہ تعالیٰ اصل میں تمہارے قلوب کو اور تمہارے اعمال کو دیکھتا ہے، تمہارے دل کے اندر کیا ہے اور تمہارے اعمال کو جو تم اعمال کرتے ہو اس میں کتنا اخلاص ہے، وہ اصل امپورٹنس رکھتا ہے اللہ سبحانہ و تعالیٰ کے نزدیک. اس کے علاوہ تم جو کچھ بھی واٹ ایور ڈزنٹ میٹر، ہاؤ ہینڈسم، ہاؤ بیوٹیفل، ہاؤ سوفسٹیکیٹڈ، ہاؤ ٹیلنٹڈ، ہاؤ ایٹیکیٹڈ، تم کتنا بھی اپنے آپ کو بن ٹھن کے پیش کر لو اور جتنا بھی مال تمہارے پاس ہو، دولت جائیداد پیسہ روپیہ ہو، لیکن اللہ سبحانہ و تعالیٰ جو دیکھتا ہے وہ تمہارے دل کو دیکھتا ہے اور جو تمہارا عمل ہے اس کو دیکھتا ہے. ظاہر ہے اس بات کا مطلب یہی ہے کہ جو اللہ تعالیٰ کے نزدیک مقبولیت کا معیار ہے وہ کسی کی شکل و صورت یا اس کی دولت جائیداد یہ نہیں ہوتی، بلکہ اس کا جو دل ہے، اندر سینے میں اس کا دل ہے، اس کی جو کریکشن ہے وہ اصل درکار ہوتی ہے. ظاہر ہے، بلکہ ایک دوسری اسی طرح کی روایات یہ بہت ساری جگہوں پہ ملتی ہے، اور دوسری ایک روایت میں ان اللہ لا ينظر الى اجسادکم ولا الى صورکم واعمالکم ولکن ينظر الى قلوبکم کے الفاظ بھی آتے ہیں، یعنی کہ اللہ تعالیٰ تمہارے جسموں کو، تمہاری باڈیز کو، تمہاری جو فزیکل سٹرکچر ہے اس کو نہیں دیکھتا، تمہاری صورت کو نہیں دیکھتا، ہو بیوٹیفل، ہو ہینڈسم، ہو اسمارٹ یو آر، اور نہ ہی تمہارے اعمال کو دیکھتا ہے. یعنی اللہ تعالیٰ کے نزدیک جو مقبولیت کا معیار ہے، جو سٹینڈرڈ ہے، اس کا تعلق فزیکل لک سے یا دولت سے، مال جائیداد ہونے سے، خاندان ہونے سے یہ نہیں ہے، بلکہ اللہ تعالیٰ کے نزدیک تو تمہارا اخلاص اصل ریالٹی کے اندر صحیح معنوں میں درکار ہے. یہی وجہ ہے اگر ہم دیکھتے ہیں آج معاشرے کا جو سب سے بڑا فلاء ہے، وہ فلاء ہی یہ ہے کہ آج ہم لوگ یہ سوچتے ہیں کہ جی میرے پاس تو اتنی مال دولت ہے، میں تو اتنا خرچ کر لوں گا، سینکڑوں مدارس بناؤں گا، چندے کروں گا، ڈونیشنز کروں گا اور میں نکل جاؤں گا، مجھے تو اللہ نے اتنا خوبصورت جسم عطا کیا ہے، ہاتھ پاؤں سلامت ہیں، میں تو اپنے پاؤں پہ مضبوطی کے ساتھ جمع ہوا ہوں، اتنے بڑے بڑے میرے کاروبار ہیں، فیکٹریاں ہیں، انڈسٹریز ہیں، بزنسز ہیں، ٹریڈنگ ہاؤسز ہیں، ویئر ہاؤسز ہیں، واٹ ایور، تو میرے پاس تو اتنا کچھ ہے، میں یہ اللہ کے راستے میں اس میں سے کچھ ادھر ادھر خرچ کروں گا، کوئی مدرسہ مسجد بنوا لوں گا اور میری جان کی خلاصی ہو جائے گی. لیکن کیا فرمایا، ولکن ینظر الی قلوبکم، تمہارے اللہ تعالیٰ تمہارے دل کو دیکھتا ہے، تمہارے دل کے اندر کیا ہے. دا پرابلم ایگزسٹس بیکاز آج ہم لوگوں نے جو کامیابی کا جو معیار بنا لیا ہے، جو اسٹینڈرڈ بنا لیا ہے، وہ بالکل ایک ڈفرینٹ فارم میں ملتا ہے. ہمیں اللہ سبحانہ و تعالیٰ نے ایک زندگی کے لیے کوڈ، ایک گائیڈ لائن، ایک بک دی، القرآن کی شکل میں، الفرقان، جو فرق کرنے والا ہے واضح حق اور باطل کو، صحیح اور غلط کو، اور اس کے اندر تمام کی تمام ہر چیز کا آنسر ہے، ہر چیز کا آنسر ہے اگر اسلام انسان صرف اس کے اندر غور و فکر کرنے کی کوشش کرے. افلا یتدبرون القرآن، اس کے اندر تدبر کرے گا تو اس کو ہر چیز کا آنسر ملے گا. پرابلم اس کے ہم لوگ اس طرف جاتے ہی نہیں ہیں، ہم تو اپنی سوچ فکر میں لگے رہتے ہیں اور اپنے ہی سٹینڈرڈز اور معیار ہم لوگوں نے بنا لیے ہیں مقبولیت کے. آج ہم یہ سمجھتے ہیں کہ جی میں تو فلاں آدمی کی اولاد ہوں، میرا تو باپ اتنا بڑا آدمی تھا، या मेरे पास तो इतनी, देखो मेरा बाप तो मेरे लिए कितनी दौलत जायदाद छोड़ के गया है, या मेरा बेटा देखो आजकल मेरा बेटा तो जी फलां इंडस्ट्रियलिस्ट है, फलां ब्यूरोक्रेट है, मेरा बेटा तो उसकी उसने तो इतनी तरक्की की है ज़िंदगी में, तो ये कामयाबी का या यू नो स्टेटस सिंबल होने का मयार हम लोगों ने इस तरह का बनाया हुआ है। लेकिन अगर रियलिटी देखते हैं तो इसका आंसर हमें कुरान से मिलता है। कुरान में आता है, अगर देखें जो इंसान बड़ा होता है, आज हम ये सोच रहे हैं कि जी इसके पास फलां आदमी के पास तो इतनी माल दौलत जायदाद है तो ये बड़ा आदमी हो गया, या ये तो फलां आदमी की औलाद है, ओ जी ये तो उस फलां बंदे का बाप है, तो ये स्टेटस सिंबल है उसके लिए। लेकिन इस दुनिया में आदम अलैहिस्सलाम से लेकर आज तक और खसूसन रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम तक, तो क्योंकि अंबिया कंप्लीट हो गए, लेकिन उसके बाद अब अंबिया में से तो कोई ज़ाहिर है पैदा और नया होना नहीं है, लेकिन जितने भी ह्यूमन मैनकाइंड अल्लाह सुबहानहू व तआला ने क्रिएट की उसमें सबसे आला अफजल अशरफ और सबसे बड़ा अगर कोई ख़ानदानी मयार हो, आलिम हो, आबिद हो, इबादत गुजार हो, ईमानदार हो, या सबसे बड़ा शरीयत का मुतबे हो, तो वो नबी होता है। नबी से बढ़कर कोई इंसान, कोई गैर नबी उस लेवल पे कभी पहुंच ही नहीं सकता जितनी शराफत, जितना अशरफ और अकमल और अहमद और अफजल और अशरफ, ये सब जो नबी होता है उससे बढ़कर तो कोई हो नहीं सकता। लेकिन हमने फिर कुरान को खोला तो देखा कि वो नबी भी जब अल्लाह सुबहानहु व तआला से फरियाद करता है नूह अलैहिस्सलाम की शक्ल में, सूरह हूद के अंदर आयत नंबर 45 गालबन आती है कि वो अल्लाह से फरियाद करता है इस मेरे बेटे को छोड़ दीजिए, इन्नहु मिनाली, इन्नहु मिनाली, ये तो मेरा बेटा है, अल्लाह सुबहानहु व तआला से फरियाद करते हैं नूह अलैहिस्सलाम, इसे छोड़ दीजिए, इसको इसकी जान बख्श दीजिए। तो अल्लाह सुबहानहु व तआला नबी को डांट देते हैं कि लैस मिनालुक अमलहु मिन गैर सालेह, इसका आमाल नेक नहीं है, ये घटिया आदमी है, ये बेगैरत आदमी है, इसके अंदर इखलास नहीं है। वो नूह अलैहिस्सलाम का जो बेटा था उसका कसूर क्या था? उसका कसूर अज़ाब आने का। अल्लाह सुबहानहु व तआला ने जब नूह अलैहिस्सलाम की कौम पर अज़ाब लाए तो उसका रीज़न ये नहीं था कि वो कोई मुशरिक और काफिर थे। अगर हम ये समझते हैं कि जी किसी का मुशरिक या सिर्फ काफिर होना अजाब पाने का मुस्तहिक हो जाएगा बंदा, तो दैट इज़ अ रॉन्ग अजम्पशन, बिकॉज आज दुनिया में लाखों ही नहीं मिलियंस एंड करोड़ों मुशरिक काफिर यू नो नॉन बिलीवर्स घूम रहे हैं, इवन आइडल वर्शिपर्स घूम रहे हैं दुनिया के अंदर, आज भी घूम रहे हैं, तो अल्लाह का अजाब उन पर तो नहीं आता। तो इससे आपको नज़र यही आता है बज़ाहिर, और वो ये कि उसका नूह अलैहिस्सलाम का बेटा के कसूर क्या था कि वो बग़ैरत आदमी था। अल्लाह ने कहा अमलु गैर सालेह, ये नेक आदमी नहीं है, ये बग़ैरत आदमी है, इसको नहीं छोड़ूंगा, लैसा मिनालुक, ये तुम्हारे अहल में से ही नहीं है, तुम्हें इसका इल्म नहीं है। नबी को अल्लाह ने डांटा, और फिर ज़ाहिर है नूह अलैहिस्सलाम का अपना एक मायार, एक स्टैंडर्ड फौरन आजी में सर झुका के और अल्लाह से माजरत की कि हाँ शायद मुझे इस बात की समझ नहीं आई, इंसान का खूनी रिश्ता हो जाने से कोई बड़ा नहीं हो जाता या कोई अफजल या आला नहीं हो जाता, तो बेशक मेरा बेटा है लेकिन मुझे मालूम नहीं था, इसने आपके साथ नाफरमानी की है, इसने इसके अंदर इखलास नहीं है, इसने बेगैरती की है, ये नेक आदमी नहीं है, दिल से नेक आदमी नहीं है, इस वजह से उसके ऊपर अजाब आया। और वो बेटा वो ऊपर पहाड़ पे चढ़ता है, यहाँ उसके पाँव के ऊपर पानी जमा होता है, वो थोड़ा और ऊपर चढ़ जाता है, वो नहीं नहीं यहाँ तक तो मुझे कुछ नहीं होगा, पानी और ऊपर पहाड़ को घेरता है थोड़ा सा हाफ वे थ्रू, वो और ऊपर चढ़ जाता है, पानी और ऊपर आता है, वो पहाड़ की चोटी पे जाके बैठ जाता है, ये देखो मैं कितना बड़ा आदमी हूँ और मुझे तो कुछ नहीं हो सकता, और वो पानी आता है और पूरे के पूरे पहाड़ समेत उसको गर्क करके डुबा देता है उसके अंदर। अस्तग़फिरुल्लाह रब्बी मिन कुल्ली ज़म्बि व अतूबु इलैह। तो बड़ा होने का, आला होने का, अशरफ होने का मायार अगर कोई होता, अगर वो ये बाप बेटा दौलत माल जायदाद ये अगर मायार होता तो फिर नबी के बेटे से बढ़कर कौन होता, लेकिन वो अजाब में गरक हो गया। और यहाँ तक ही बात ख़त्म नहीं होती, सिर्फ बेटे की हद तक भी बात ख़त्म नहीं होती। अगर फ़लाँ आदमी कहता है जी मेरा तो बेटा इतनी बड़ी चीज़ है, तो फिर अल्लाह सुबहानहु तआला ने कुरान में फरमाया वत्तबे मिल्लत इब्राहीम हनीफा, पूरी उम्मत को इब्राहीम अलैहिस्सलाम की मिल्लत पर जमा होने के लिए हुक्म और ऑर्डर दिया, और वो इब्राहीम अलैहिस्सलाम उनका बाप आज़र वही नाफरमान और बग़ैरत आदमी निकला, और मुसलमान इस्लाम लाने का उसने शर्फ हासिल नहीं किया। फिर आप देख लें तो लूत अलैहिस्सलाम के साथ क्या वाक़िया पेश आया, लूत अलैहिस्सलाम खड़े हुए हैं सामने, हाथ जोड़ के माजरत कर रहे हैं अपनी कौम को, बोल रहे हैं अलैसा मिनकुम रजुलुन रशीद, कोई समझदार कोई अकलमंद आदमी तुम लोगों में नहीं है, तुम्हारी बुत परस्ती, तुम्हारा शिर्क, तुम्हारी आइडल वर्शिपिंग सब कुछ अपनी जगह, लेकिन भाई ये मेरे मेहमान हैं, इनको छोड़ दो, तुम अपने काम से काम रखो खुदा के बंदो। उन्होंने कहा नहीं, हम नहीं छोड़ेंगे, क्योंकि वो बगैर तो अलैसा मिन आलो, वो अहल में सही नहीं रहे, और उन्हीं की बीवी अल्लाह के अजाब के अंदर गर्क हुई। तो पता ये चला कि कोई किसी का बेटा हो, कोई किसी की फ़लाँ आदमी की औलाद हो, कोई फ़लाँ आदमी का बाप हो, कोई बीवी हो, इससे फ़र्क नहीं पड़ता। अल्लाह के नज़दीक सिर्फ़ एक चीज़ का मायार और स्टैंडर्ड होता है, और वो होता है वलाकिन यंज़ुरु इला क़ुलूबिकुम, वो तुम्हारे दिलों के अंदर देखता है कि तुम्हारे दिल में क्या है, कहीं तुम्हारा दिल बग़ैरत तो नहीं है। अगर दिल बग़ैरत है तो फिर जितना बड़ा मुसलमान भी है इससे फ़र्क नहीं पड़ता, पूरी पूरी रात मुसल्ले पे बैठा रहे और लाखों करोड़ों मिलियंस एंड मिलियंस ऑफ डॉलर्स डोनेशंस और चैरिटीज़ में देता रहे फिर फ़र्क नहीं पड़ेगा, क्योंकि दिल बग़ैरत है तो वो आदमी अल्लाह के अजाब का मुस्तहिक हो जाएगा। और अगर उसका दिल पाक है तो फिर डजेंट मैटर, उसके पास कुछ नहीं है, फ़कर और फाके में रह रहा है कहीं दूर किसी हालत में भी, लेकिन उसका दिल नेक है तो फिर उसकी बचत है। अल्लाह को पा लिया तो सब कुछ पा लिया, और अगर अल्लाह के साथ इखलास ही नहीं तो फिर हर चीज़ के खुदा ना खास्ता अजाब का बंदा मुस्तहिक हो सकता है। और यही वजह है, एक बहुत ही खूबसूरत तीन आदमियों का हमें वाकया एक मिलता है, एक रिवायत है हज़रत इब्न उमर रज़ी अल्लाह अन्हु की, जिसमें वो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से एक मरतबा रिवायत एक कर रहे हैं कि तीन आदमी थे और वो कहीं जा रहे थे, एक जगह गार, एक गार के पास से कहीं जा रहे थे किसी पहाड़ में, और एकदम से बहुत तेज़ ज़ोर से बारिश हुई। तो इन लोगों ने भाग के फौरन सोचा कि हम एक केव के अंदर अपना पना लें उस बारिश से बचने के लिए, बाद में जब बारिश रुक जाएगी तो विल कंटिन्यू। अब वो इस केव में गार में बैठे हैं कि एकदम से इतनी तेज़ बारिश हुई कि एक चट्टान पत्थर यानी एक रॉक ने आके उसके जो केव का बिल्कुल होल जो मुंह था उसके पास आके गिरा और उस केव को बिल्कुल बंद कर दिया। अब ये घबराए कि अब क्या करें, यहाँ से तो बाहर निकलने का रास्ता ही नहीं है कोई। तीनों ने आपस में फ़ैसला किया कि चलो ऐसा करते हैं, हम तीनों ने अपनी अपनी ज़िंदगियों में कोई काम भी अगर वाकई इखलास से किया हो, हमारे दिलों के अंदर उस काम को करने की नेकी हो, तो हम उस इखलास का वास्ता आज अल्लाह को देते हैं, शायद अल्लाह सुबहाना व ताला हमारे उस इखलास की बरकत से, उसके वसीले से और रहमत से इस पत्थर को हटा दे। तो उनमें से एक शख्स बोला या अल्लाह, उसने दुआ की है अल्लाह अल्लाहुम्मा इन्नहु कान ली वलदान शेखान, के मेरे जो माँ बाप हैं वो बहुत ही बूढ़े और बुज़ुर्ग लोग थे, और मेरे बच्चे भी थे, वली सबीयत सिगार, उनमें छोटे छोटे मेरे बच्चे थे, मैं रोज़ दिन में इधर उधर चारा वारा जो होता था यू नो हर्ड्स को अपने लेके फीडिंग के लिए, जो ग्रेजिंग के लिए लेके जाता था अपने कैटल को या अपने हर्ड को, तो उधर जंगलों में मैं निकलता था और पूरा दिन मेहनत करने के बाद उनको खिलाने पिलाने के बाद घर वापस आता था। फिर व्हाट आई यूज्ड टू डू इज़ व्हाट आई वुड मिल्क माय गोट्स एंड काउज और व्हाटएवर, और सबसे पहले मैं जाके अपने वालदैन को दूध पेश करता था उनका, कि वो शाम का रात का खाना जो होता है आशा जिसे कहा जाता है वो खा लें। तो वो लोग वो पहले उन्हें दूध पेश करता था, वो लोग ले लेते थे, इस यूज़ कर लेते थे कंज्यूम, उसके बाद मैं अपने औलाद को यानी जो मेरे छोटे छोटे बच्चे थे उनको दिया करता था, और उसके बाद फाइनली वी यूज़ टू गो टू स्लीप। एक दिन ऐसा हुआ कि ये साहब जंगलों में कहीं दूर निकल गए चराते चराते अपनी बकरियों को, तो बहुत देर हो गई इन्हें घर आते आते, और इतनी देर हो गई यहाँ तक कि इसके वालदैन सो गए, लेकिन बहरहाल इसने जो भी है ही मिल्क हिज गोट्स या काउज, और इसने दूध निकाला और ये लाके प्याला वालदैन के सामने खड़ा हो गया। अब वालदैन तो सो रहे हैं लेकिन बच्चे पीछे रो रहे हैं, उन्हें भी भूख लगी है, उनको भी ज़ाहिर है कुछ चाहिए होगा, लेकिन इसने परवाह ना की और ये अपने वालदैन के सिराने खड़ा रहा यहाँ तक कि सुबह हो गई, और सुबह तक ये उसी हाल में खड़ा रहा और बच्चे भी वहीं पे रोते रोते सो गए। तो बहरहाल एनी हाउ इसने इस शख्स ने अल्लाह से दुआ की कि या अल्लाह मैंने वो अपने वालदैन के लिए इखलास के साथ वो अमल किया था, मैंने अपने बच्चों की भी परवाह नहीं की, या अल्लाह अगर वाकई ही आप समझते हैं कि मेरे दिल में उस दिन इखलास था तो आप इस गार को थोड़ा सा खोल दीजिए। क्या देखते हैं, एकदम एक मौजज़ा सा अल्लाह सुबहान व तआला ने दिखाया कि वो चट्टान थोड़ी सी, वो जो रॉक है वो मूव हुआ और उन्हें वहाँ ऊपर से उसके क्रैक में से स्काई नज़र आना शुरू हो गया, आसमान नज़र आना शुरू हो गया। फिर उसमें से दूसरा आदमी था, उसने अल्लाह से दुआ की, या अल्लाह मेरी एक चचाजाद कज़न थी, मेरी एक चचा की बेटी, मैं उससे बहुत ही हब्बुक अशद्दी माँ यु हब्बुल रिजाल उन्निसा, मैं उसे इतना ज़्यादा मोहब्बत करता था जैसे किसी आदमी को औरत से मोहब्बत बहुत ही शदीद हो सकती है, मैं ऐसी उससे मोहब्बत करता था। तो बहरहाल मैंने उससे एक दिन मैंने हिम्मत की और मैंने उसको बोला कि भाई आई वांट टू बी विद यू। उस लड़की ने इससे कहा कि हत्ता आती अभी मैं आती दिनार इन, तो मुझे मैं उस वक्त तक आई वुड नॉट अग्री टू स्लीप विद यू अंटिल एंड अनलेस यू गिव मी 100 दिनार्स। उस लड़की ने एक तकाजा किया कि आई नीड 100 दिनार्स टू स्लीप विद यू। बहरहाल उसके बंदे के अंदर भी जाहिर है एक नौजवान था, उसके अंदर एक जज्बा था, एक यूरो अपनी जो भी थी, तो उसने फसाई तो हत्ता जमा तो मैं आता दिनार इन, उसने वो कहीं ना कहीं से कोशिश वोशिश करके 100 दिनार जमा कर लिए और वो आ गया उसके पास। तो अभी वो बिल्कुल यू नो ही वॉज अबाउट टू स्टार्ट डूइंग टू स्लीप विद हर, बट उसी वक्त वो लड़की बोली या अब्दुल्ला, ए अल्लाह के बेटे, इत्तकिल्ला, अल्लाह से डरो, फला तफ्तिल खातम, ऐसा ना करो, अल्लाह से डरो। बहरहाल एकदम उस बंदे को एक यू नो जैसे कोई होता है उसे एक बिजली सी कड़कड़ घूमी उसके जिस्म में और वो फौरन खड़ा हुआ और उसने वहाँ से छोड़ दिया, उसने उसके साथ गलत काम नहीं किया और बुराई नहीं की। बहरहाल ये अमल अल्लाह को इतना पसंद आया कि अल्लाह ने इसकी वसीले से जब उसने दुआ की कि वाकई अल्लाह मैंने इखलास से सिर्फ मैं कर सकता था गुनाह, अगर मैं चाहता तो मैं गुनाह कर लेता, मैंने 100 दिनार भी दे दिए थे, लड़की भी राज़ी हो चुकी थी और वो कोई रुकावट भी बीच में नहीं थी बज़ाहिर, लेकिन मैंने वो काम छोड़ दिया गलत, क्यों कि अल्लाह नाराज़ होगा, अल्लाह नाराज़ ना हो जाए, और इत्तकिल्ला अल्लाह से डरने की वजह से मैंने वो काम छोड़ दिया, अगर मेरे इस अमल में कोई इखलास था तो या अल्लाह उसे इसके ज़रिए से इस चट्टान को हटा दीजिए। तो उन्होंने देखा कि वो रॉक जो है वो थोड़ी सी और मूव हुई और गार का काफ़ी थोड़ा और रास्ता खुलना शुरू हो गया। फिर बहरहाल अब वो तीसरा बंदा जो उनमें से था उसने कहा कि या अल्लाह, उसने अब दुआ की अपनी, या अल्लाह मैंने एक मरतबा एक मज़दूर रखा फॉर कोई पैमाना था राइस का, उसके बदले उसकी उजरत थी कि मैं तुम्हें इतना चावल दूंगा इसके बदले, अपनी मज़दूरी के बदले। तो वो मज़दूरी की उस मज़दूर ने, और मजदूरी करने के बाद ये पैसे लिए बगैर वो मज़दूर कहीं चला गया, जो भी हुआ उनके दरमियान वो चला गया बगैर उस अपनी उजरत लिए। अब इन साहब ने कहा इसकी उजरत का क्या करूं, ये चावल लिए और वो उगा दिए दोबारा उनके पैसों से, और वो ये करता रहा कि उसे रोटेट करता रहा यहाँ तक अब वो पैसे तो उस मज़दूर के थे। तो ये इतना नेक आदमी को अल्लाह का बंदा था, अल्लाह का वली, जो इसने इस्तेमाल ना किए वो पैसे, बल्कि दोबारा जो रेवेन्यू आया उसे दोबारा री इन्वेस्ट कर दिया, और वो कंपाउंड होते 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 यहाँ तक के इतना माल जमा हो गया कि उसने उससे फिर एक भैंसों वैंसों का एक रेवड़ ख़रीद लिया बाकायदा, गाय भैंसों का, और उसके बाकायदा चरवाए और वो सब हायर कर लिए और एक पूरा बिज़नेस शुरू कर दिया उन्हीं पैसों में, वो इतना कंपाउंड होते होते बच गया। फिर बहुत अरसे बाद वो मज़दूर जो था वो एक दिन वापस आया, उसने कहा अल्लाह से डरो और मेरी मज़दूरी मुझे दो जो मैंने वो काम एक दफ़ा फलां टाइम पे तुम्हारे लिए किया था। अब वो बंदा अल्लाह का वली कोई ऐसा नेक था जिसने कहा कि वो लो ये सारे जो बकर यानी कि जो सारे गायें भैंसें वगैरह वो खड़ी हैं ये सब ले जाओ, ये सब तुम्हारा है। उसने कहा भाई खुदा के बंदे, मज़दूर ने कहा मेरे साथ मजाक मत करो, ये क्या मजाक कर रहे हो, मेरा तो थोड़ा सा चावल था। उसने कहा नहीं, वो चावल उसने स्टोरी सुनाई कि तुम चले गए, मैंने री इन्वेस्ट किया, अब ये सब तुम्हारा है। उस मज़दूर ने वो सारा रेवड़ लिया और वो वहाँ से चला गया। बहरहाल इन साहब ने अल्लाह से दुआ की कि अल्लाह अगर ये अमल आपके नज़दीक ज़रा सा भी मकबूल था और मेरे अंदर इखलास था तो मेरे इस अमल को कबूल फरमा लीजिए और ये ग़ार का दरवाज़ा खोल दीजिए, इसका पत्थर हटा दीजिए। और क्या देखा उन लोगों ने कि वाकई वो रॉक मूव हुआ और उस केव का जो फ्रंट होल था, दरवाज़ा था, जो भी रास्ता था वो खुल गया और ये तीनों ने अल्लाह का शुक्र ज़ाहिर अदा किया और ये वहाँ से निकलने में कामयाब हुए। तो इस स्टोरी में दरअसल प्रॉफ़िट मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने जो बताने चाहा وہ تھا ان لوگوں کا اخلاص کہ ان کا عمل کوئی ایسا بہت بڑا ولی اللہ والا کوئی عمل نہیں تھے ان کے کہ انہوں نے کوئی بہت بڑے مصلے پہ بیٹھ کے پوری پوری رات کو چلے کاٹے ہوں یا کوئی سجدے کیے ہوں تہجدیں پڑھی ہوں یا کوئی چیریٹیز لمبی چوڑی کہیں کی ہوں یا کوئی بہت بڑا کوئی نیک عمل بظاہر جسے ہم کہتے ہیں یہ تو بڑا نیک آدمی ہے، تو ایسا کوئی نہیں کیا تھا عمل، لیکن ان کا اعمال چھوٹا تھا لیکن اس کے اندر اخلاص تھا، تو اس اخلاص کے بدلے اللہ نے ان کی وہ دعا قبول کی۔ تو ظاہر ہے سب سے پہلی بات تو یہی ہے کہ تینوں ان بندوں میں جو ایک چیز نظر آئی وہ یہ تھی کہ اللہ کی رضا کے لیے اصل میں انہوں نے وہ اعمال تینوں کیے اور اللہ سے ڈرتے ہوئے اس عمل سے رکے، ورنہ اگر چاہتے تو وہ گناہ کر بھی لیتے، ان کو کوئی پکڑ و دکڑ اس پہ نہ ہوتی اس دنیا میں۔ اور دوسری بات ظاہر ہے یہی ہے کہ اپنی نفس کو انہوں نے روکا، اپنی خواہش کو دبایا اور اسے قربان کیا، اپنا جو جیسے قرآن میں آتا ہے افرائیت من اتخذ الہ ہوا، کہ ایسے آدمی کو نہیں دیکھتے جو اپنے الہ کو اپنا خدا بنا کے، اپنے ہوا کو اپنا خدا بنا کے بیٹھا ہوتا ہے، یعنی اپنے نفس کو، اپنے انر سیلف کو۔ تو بہرحال ان تینوں نے اب جو عمل کیا وہ اخلاص سے کیا اور اللہ کے ہاں ان کی اس کی مقبولیت واقعی وہ قبول ہوئی، اور کوئی بھی ایسی ان میں سے ظاہر ہے آبویسلی کوئی ایسا عمل نہیں تھا جو عام طور پہ دیکھنے کو نہیں ملتا ہو کہ معاشرے میں ادھر ادھر یہ عمل نہ ہوتا ہو۔ اصل جو چیز اللہ کے نزدیک مقبول ہے وہ یہی اخلاص ہوتا ہے، اور یہی وجہ ہے جیسے حدیث پاک میں آتا ہے انما الاعمال بالنیات، تمام کے تمام محدثین کو ہم دیکھتے ہیں، بخاری امام بخاری رحمہ اللہ کو دیکھ لیں اور امام بغوی رحمہ اللہ کو دیکھ لیں، انہوں نے اپنی بخاری میں، جامع مصابی میں تمام لوگوں نے اس حدیث کو انما الاعمال بالنیات کو پہلا ایک سٹینڈرڈ اور معیار بنایا، کہ اس سے اپنی پوری پوری بک شروع کی، اور یہاں تک کہ بہت سارے جو مشہور علماء ہیں جس میں ابن حافظ الحدیث ابن مہدی رحمہ اللہ وغیرہ اور معرف الحدیث وغیرہ کے مولانا منظور نعمانی صاحب رحمہ اللہ، یہ سارے کے سارے حضرات، ان لوگوں نے بھی انما الاعمال بالنیات سے ہی اپنی کتابوں کو سٹارٹ کیا، کوز اصل جو اخلاص اللہ کے نزدیک مقبول ہے وہ انسان کی نیت سے آئے گا، اگر نیت ہی صحیح نہیں تو پھر جتنا بھی عمل کر لے گا اس میں اخلاص تو نہیں رہے گا، اور تمام اعمال کا جو صلہ و فساد اور جو مقبولیت یا مردودیت، اس کا جو مدار ہے، جو سٹینڈرڈ ہے، وہ انسان کی نیت پر ہوگا۔ نیت کے اندر اخلاص ہے تو پھر اللہ کے نزدیک مقبول ہے چاہے عمل جتنا بھی چھوٹا ہو، لیکن نیت میں ہی اگر فساد ہے تو پھر اللہ کو اس سے کوئی فرق نہیں پڑتا، وہ کس کونی گھاٹے میں جا کے کچھ بھی کرتا پھرے، اللہ اس کا ذمہ دار نہیں۔ اور اسی لیے بہرحال قرآن پاک میں بھی اس کی بہت بہترین طریقے سے مثال دی گئی ہے، جیسے کہ آتا ہے کہ الذین ينفقوا ماله رياء الناس ولا يعوذ بالله من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم، کالذی ينفق ماله رياء الناس ولا يؤمن بالله واليوم الآخر فمثله كمثل صفوان عليه تراب فأصابه وابل فتركه صلدا لا يقدرون على شيء مما كسبوا والله لا يهدي القوم الكافرين، کہ ان لوگوں کی مثال جو اپنا مال لوگوں کو دکھانے کے لیے خرچ کرتے ہیں، دیکھو یہ دیکھو میں کتنے بڑے بڑے مدارس چلا رہا ہوں، میں کتنے مدرسوں کو چیریٹی کرتا ہوں، چندہ کرتا ہوں، یہ دیکھو مولوی کتنے آگے پیچھے میرے گھومتے ہیں کیونکہ میں ان کو اتنا پیسہ دیتا ہوں، فلاں ایکس وائی زی جو بھی کام کرتا ہوں، میں تو دیکھو اتنی غریبوں کی مدد کرتا ہوں، اتنی بیواؤں کی خدمت کرتا ہوں، اتنے بچوں کو بھوکوں کو کھانا کھلاتا ہوں، یہ دیکھو میں کتنا بڑا آدمی ہوں۔ لیکن اس شخص کی مثال جو اپنے مال کو لوگوں کو دکھانے کے لیے خرچ کرتا ہے، اور اللہ کے دراصل اس کے سینے میں آخرت اور اللہ پر صحیح معنوں میں ایمان نہیں ہوتا، تو اس کی مثال بالکل ایسی وہ جو گرینری ہوتی ہے اس سے دی گئی، جو کوئی ایک بڑا سا راک ہے، چٹان ہے، کوئی ماؤنٹینس کے اوپر اکثر دیکھنے میں آتا ہے، تھوڑی تھوڑی مٹی جمع ہوتی جاتی ہے گیلی سی، اور پھر اس پہ چھوٹا چھوٹا جنگلی گراس اگ جاتا ہے خود بخود، لیکن جب زور سے کوئی بارش ہوتی ہے تو وہ اس کو سب کو واش آؤٹ کر کے اور بہلا وہاں سے واش اوے کر دیتی ہے اس جگہ سے۔ تو اس سے مثال دی کہ ایسا بندہ جو مال خرچ کرتا ہے لوگوں کو دکھانے کے لیے، دراصل اس میں ایمان ہی نہیں ہے، نیت ہی نہیں ہے اس کی، اور اخلاص ہی نہیں ہے دراصل اس کے اندر، تو پھر اس کی مثال اس گھاس کی طرح ہے جو اس چٹان کے اوپر اگ جاتی ہے اور زور سے بارش آتی ہے، کیونکہ جنگلی ٹیمپریلی گھاس اگی ہوئی ہے، ظاہر ہے اس کی کہیں جڑیں اندر سے مضبوط تو ہیں نہیں، دل تک اس کی اندر نیت تو صاف ہے نہیں، تو یہ اس سب کا سب جو ہے سیلاب میں بہ جاتا ہے اور وہ کچھ گھاس باقی نہیں رہتا، اس کا کوئی عمل اللہ کے نزدیک مقبول ہی نہیں ہوتا۔ اور پھر دوسری جگہ ومثل الذين ينفقون اموالهم ابتغاء مرضات الله وتثبيتا من انفسهم كمثل جنة بربوة اصابها وابل فاتت اكلها ضعفين فان لم يصبها وابل فطل فاللہ بما تعملون بصیر. ان لوگوں کی مثال جو محض ابتغاء مرضات اللہ ہی اللہ کی رضا جوئی کے لیے اپنے نفس کو اسار اور اپنے نفاق کو روک کے رکھتے ہیں اور اپنے صحیح اخلاص سے اللہ کے نزدیک مال کو خرچ کرتے ہیں، اللہ کے راستے میں قربانی دیتے ہیں اور جو بھی کام کرتے ہیں اخلاص سے اور نیت سے کرتے ہیں، تو وہ ایک ایسے باغ کی مانند ہیں، ایسے ایک ایک جو لش گرین ایک آرچرڈ ہوتا ہے جس میں جتنی بارش ہوتی ہے وہ اسے اور زیادہ گلو کر دیتا ہے، بیوٹیفائی کر دیتا ہے. جیسے وہ مالٹے کا درخت ہوتا ہے اکثر اگر کوئی ولیجز میں ٹاؤنز میں جہاں پہ یہ اگتا ہے جو فارمز کے اندر، تو اس کی کوالٹی یہ ہوتی ہے جب پورا پھل رائپ ہو جاتا ہے درخت پہ لگا ہوا ہوتا ہے، پھر وہ ویٹ کرتا ہے، فارمر اسے پلک نہیں کرتا ٹری سے، اس کو لگا رہنے دیتا ہے کہ جب بارش ہوتی ہے، بارش کا فرسٹ ڈراپ جب اس پھل کے اوپر پڑتا ہے تو اس کے اندر وہ ٹیسٹ ایک دم جوسی جو جسے کہا جاتا ہے یا میٹھا پھل کا فلیور وہ پیدا ہوتا ہے. اگر اس بارش کے گرنے سے پہلے اس پھل کو توڑ لیا جائے تو وہ میٹھا نہیں ہوتا. تو ان لوگوں کی مثال جو واقعی اخلاص سے اللہ کے راستے میں خرچ کرتے ہیں، وہ ظاہر ہے ایسے لوگ ہیں جو اس باغ کی مثل اگزامپل یا آرچرڈ کی طرح ہیں کہ جس میں جتنی بارش ہوتی ہے وہ اسے اور زیادہ گرین اور زیادہ لش اور زیادہ بیوٹیفائی کرتا ہے بجائے اسے ہارم کرنے کے، افیکٹ کرنے کے. تو ظاہر ہے مین چیز جو اللہ کے نزدیک ظاہر ہے وہ یہی اخلاص ہے، اور یہی اسی لیے بار بار احادیث میں انما الاعمال بالنیات کے اعمال کا دار و مدار جو ہوتا ہے وہ اصل میں نیات پر ہوتا ہے. ولکن ینظر الی قلوبکم، اللہ تعالیٰ جو دیکھتا ہے وہ تمہارے دلوں کو دیکھتا ہے. اسی لیے نبی کریم صلی اللہ علیہ وسلم نے اپنے دل کی طرف اپنی انگلی سے اشارہ کر کے 3 مرتبہ فرمایا التقوی ہا ہونا، التقوی ہا ہونا، التقوی ہا ہونا، کہ تقویٰ ہوتا ہے وہ اصل میں دل میں ہوتا ہے، اعمال سے اس سے کوئی فرق نہیں پڑتا. تو اللہ سبحانہ و تعالی ہم سب کو صحیح معنوں میں اخلاص کے ساتھ اعمال کرنے کی توفیق عطا فرمائے، صحیح معنوں میں اپنی نیتوں کو ٹھیک کرنے کی توفیق عطا فرمائے، اور اللہ کی رضا کے لیے کام کرنے کی توفیق فرمائے بجائے لوگوں کو دکھانے کے لیے. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. سبحانک اللہم اشہد ان لا الہ الا انت استغفرک واتوب الیک.